यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यहरूको मत परिणाम सार्वजनिक, पदाधिकारीका लागि चुनाव हुँदै। जरा समय पुगेर लागू औषधको आपूर्ति श्रृंखला तोड्न प्रहरी प्रशासनलाई गृहमन्त्री सुदन गुरूङको निर्देशन। भेनेजुएलामा केही सेकेण्डको फरकमा गएका दुई शक्तिशाली भूकम्पपछि उद्धार जारी, सयौंको मृत्यु। र विश्वकप फुटबलमा जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश, जापान र स्वीडेन बराबरीमा।
एसई सकियो, अब रमाइलो शुरू भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। केन्द्रीय सदस्यमा सबैभन्दा बढ़ी मत अर्थमन्त्री समेत रहनुभएका डाक्टर सोडिम वाग्ले पाउनु भएको छ। वाग्ले खुलातर्फ 2607 मत प्राप्त गर्नुभयो भने प्रभासबाट 49 मत गरी 2656 मत प्राप्त गर्नुभएको छ। त्यस्तै दोस्रो धेरै मत कानून मन्त्री समेत रहनुभएकी नेता सोभिता गौतमले पाउनु भएको छ। रासोपा निर्वाचन आयोगका अनुसार उहाँले 2594 मत पाउनु भएको छ। त्यस्तै शिशिर खनालले 2495, मनिष झाले 2337, गणेश पराजुलीले 2045, कविन्द्र पुर्लाकोटीले 2184, विपिन आचार्यले 2126, शंकर श्रेष्ठले 1484, क्रान्ति शिखा दितालले 1499 मत प्राप्त गर्नुभएको छ। राजुनाथ पाण्डेले 1812, अनुष्का श्रेष्ठले 1353, तोसीमा कार्कीले 2257, विराज भक्त श्रेष्ठले 2094 मत प्राप्त गर्नुभएको छ। यसैगरी पदाधिकारीका लागि सकेसम्म सर्वसम्मतको प्रयास भइरहेको छ। सर्वसम्मत नभए निर्वाचनको पनि तयारी भइरहेको छ। रासोपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति, एकजना महिला सहित तीनजना, महामन्त्री दुईजना, सहमहामन्त्री एक महिलासहित पाँचजना, कोषाध्यक्ष एकजना, सहकोषाध्यक्ष दुईजना, एकजना प्रवक्ता र सहप्रवक्ता तीनजना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ। 19 सदस्य पदाधिकारी रहने रासोपामा 3 उपसभापति मध्ये एकजना मनोनित गर्ने व्यवस्था रासोपाको विधानले गरेको छ। यस्तै 2 महामन्त्री मध्ये एकजना र 5 सहमहामन्त्री मध्ये दुईजना मनोनित हुने व्यवस्था विधानमा छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। गृहमन्त्री सुदन गुरूङले लागू औषधको आपूर्ति श्रृंखला जरासम्मै पुगेर तोड्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिनुभएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार प्रसार विरूद्धको दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले लागू औषधको नियन्त्रणलाई औपचारिक कार्यक्रममा सीमित नराखी यसको आपूर्ति श्रृंखला नै तोड्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री गुरूङले विभिन्न अध्ययन प्रतिवेदनले लागू औषधको अवैध ओसार प्रसार बढ़दो देखाएको उल्लेख गर्दै सरकारले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिएर लागू औषधको अन्त्यको शुरूआत गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको पनि जानकारी दिनुभएको छ। उहाँले लागू औषधको ओसार प्रसार र दुरूपयोग सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, अर्थतन्त्र र जनस्वास्थ्यसँग जोड़िएको सीमा वारपार हुने संगठित अपराध भएको उल्लेख गर्दै यस्ता आपराधिक सञ्जाल भत्काउन कानून कार्यान्वयनमा कड़ाई, अन्तर्निकाय समन्वय र आवश्यक कानूनी सुधारलाई निरन्तरता दिइने बताउनुभयो। गृहमन्त्री गुरूङले लागू औषध नियन्त्रणका लागि रोकथाम, नियन्त्रण तथा दुर्व्यसनीमा परेकाहरूको उपचार र पुनस्थापनालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ। उहाँले स्थानीय तह, विद्यालय, टोल, विकास संस्था, युवा क्लब, आमा समूह, नागरिक समाज, संचार माध्यम तथा सबै सरकारवालालाई सामाजिक साझेदारी मार्फत लागू औषध विरूद्धको अभियानमा सक्रिय सहभागिताका लागि पनि आह्वान गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको स्पष्ट पार्नुभयो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो। तर आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति उहाँले गम्भीर ध्यानकर्षण भएको जनाउनु भएको छ। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गाली गलौज वा असम्मानजनक टिप्पणी नगर्न पनि अनुरोध गर्नुभएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव मागेको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले त्यसमा पुनरावलोकन गर्न पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा राय सुझाव माग गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमी संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ। चितवनमा हिजो संचारकर्मीसँग कुरा गर्दै मन्त्री तिमिल सिन्हाले आफ्नो भूमिका र जिम्मेवारी बारे गम्भीर समीक्षा गर्दै संचारकर्मीलाई आत्ममूल्यांकन गर्न आग्रह गर्नुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सबै सरकारवालासँग संवाद गरी आवश्यक नीति, नियम र कानून संशोधन मार्फत संचार क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न सरकार तयार रहेको पनि बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल करिब 10,000 भायल एन्टी रेबिज खोप मौजदात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारणमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्रै प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ। सशस्त्र प्रहरी बलले मनसूनजन्य विपद प्रतिकारका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसून प्रतिकार्य बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको हो। सशस्त्र प्रहरीले हिमाल, पहाड र तराईका 16 स्थानमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले बताउनुभयो। यस वर्षको मनसूनजन्य विपदसँग जुझ्न 8,180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसूनजन्य विपदबाट देशभर करिब 51,886 घरधुरीका करिब 2,26,661 जनसंख्या प्रभावित हुने जनाएको छ। भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सड़क पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढ़ाएको छ। स्थानीय स्तरमै रोजगारी सृजना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबैवटामा कार्यक्रम सञ्चालन भइरहेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको पौवादुम्बा गाउँपालिकाले ग्रामीण क्षेत्रका सड़क पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढ़ाएको छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्य सहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका रोजगार शाखा संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रम मार्फत गाउँपालिकाका छवटै वडाका 85 जना स्थानीयलाई 100 दिनसम्म रोजगार प्रदान गरिएको छ।
बजेट कार्यक्रम 31,72,000 माथिबाट संघीय सशस्त्र अनुदान र 31,72,000 गाउँपालिकाको पारिश्रमिकतामा अनुदान प्लस त्यसमा 18,00,000 अन्य निर्माण सामग्री र ढुवानीको लागि बजेट विनियोजन भएको छ। यसमा अब हामीले मुख्य गरेर ग्रामीण सड़कमा सोलिङ गर्ने कार्यक्रम बढी कार्यान्वयन गरिरहेको छ।
हालसम्म 25 किलोमिटर नाली निर्माण, 5 किलोमिटर सड़क सोलिङ, 20 किलोमिटर क्षेत्रको झाडी फडानी तथा सरसफाई गर्ने काम सम्पन्न भएको छ। यसै गरी 100 मिटर सिडी सहितको पैदल मार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवाजातमा सहजता पुगेको छ। गाउँपालिका उपाध्यक्ष जोसन राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुगेको साथै श्रममा आधारित विकासको अवधारणा व्यवहारमा उतार्न सहयोग पुगेको बताउनुभयो।
समग्रमा पौवादुम्बा गाउँपालिकाभित्रका जो स्थानीय नागरिकहरू छन् उनीहरूको जीविकोपार्जन सँगसँगै जोड्दै बाटोहरूलाई पनि स्थायित्व दिनका लागि हामीले राष्ट्रिय रोजगार कार्यक्रम सँगसँगै जोडेर अन्य विभिन्न कार्यक्रमहरूसँगै जोडेर पनि हामीले कसरी हुन्छ जुन पहिले ट्र्याक ओपन गरिएको बाटोहरू थियो त्यो बाटोहरूको स्तरोन्नति गरिरहेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सड़क पूर्वाधारलाई वर्षैभरि सञ्चालन योग्य बनाउने लक्ष्य सहित स्तरोन्नतिमा जोड़ दिएको स्पष्ट पार्नुभयो।
विशेष गरेर स्तर उन्नतिको विषयमा सोलिङको कामहरू चाहिँ राष्ट्रिय रोजगार मार्फत धेरै भन्दा धेरै गरिरहेछौँ भने साइडबाट नालाहरू कटाउने कामहरू गरिरहेछौँ र हाम्रो विपद व्यवस्थापन तर्फको खर्चबाट चाहिँ हामीले पहिरो पन्थाउने कामहरू गरिरहेछौँ। तेर्सो बाटोहरूमा ग्राभलको कामहरू पनि हामीले अगाडि बढाएका छौँ।
गाउँपालिकाले रोजगारी सिर्जना सँगै सड़क सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य सहित अघि बढाएको काम प्रशंसनीय रहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
उपराष्ट्रपति रामशाह प्रसाद यादवसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले भेटवार्ता गर्नुभएको छ। लैनचुर स्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार विमर्श भएको थियो। सो अवसरमा उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको 80 वार्षिकोत्सव, दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिविम्बित गर्ने एक महत्वपूर्ण कोषे ढुंगाका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। भेटमा कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल र अमेरिका बीचको सम्बन्ध दीर्घकालीन, ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ उच्च स्तरमा पुर्याउन अमेरिका इच्छुक रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलाको राजधानी काराकास नजिक हिजो लगातार दुई शक्तिशाली भूकम्प जाँदा कम्तीमा 188 जनाको मृत्यु भएको छ भने 1,500 भन्दा बढ़ी घाइते भएका छन्। भग्नावशेषमा अझै धेरै मानिस फँसेको आशंका गरिएकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। 7.2 म्याग्नेच्युटको पहिलो भूकम्प गएको केही सेकेण्डपछि 7.5 म्याग्नेच्युटको दोस्रो भूकम्प गएको थियो। दुवै भूकम्प जमीनको सतह नजिक भएकाले ठूलो क्षति भएको जनाइएको छ। राजधानी कराकास र तटीय शहर ला गायुरामा धेरै भवन भत्किएका छन्। उद्धारकर्मीहरूले भग्नावशेषबाट जीवित व्यक्तिहरूको खोजी जारी राखेका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्य तीव्र पारिएको जानकारी दिनुभएको छ। सन् 1967 पछि काराकास क्षेत्रमा आएको यो सबैभन्दा ठूलो भूकम्प हो भने सन् 1990 यताकै दोस्रो शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
समस्या समाधानका लागि पहल गर्ने सरकारी आश्वासनपछि बन्द रहेका झापा र इलामका चिया उद्योग बिहिबारदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले बिहिबार एक विज्ञप्ति जारी गरी सरकारबाट चिया क्षेत्रका समस्या समाधान गर्ने आश्वासन प्राप्त भएकोले उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो। चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न कार्यदल गठन गर्ने सरकारको निर्णयलाई संघले सकारात्मक रूपमा लिएको र चिया क्षेत्र खुल्ला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले असार 1 गतेदेखि उद्योग बन्द गरेका थिए भने सरकारले समस्या समाधानका लागि असार 8 गते कार्यदल गठन गरेको थियो। बिहिबारदेखि झापाका 30 वटा CTC चिया उद्योग पुनः सञ्चालनमा आएको र अन्य जिल्लाका चिया उद्योग पनि कर्मशः खुल्ने नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरी व्यवसायीका समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले मुलुकले 7% आर्थिक वृद्धि हासिल गर्न 20% भन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। चेम्बरले विगत 5 वर्षदेखि अर्थतन्त्र सुस्त रहेको र निजी क्षेत्रको मनोबल कमजोर भएकोले मौद्रिक नीतिमा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकता दिन माग गरेको छ। यस्तै एकल अंकको ब्याज दरलाई स्थायी नीति बनाउन, बैंक दरलाई 5% झार्न र स्प्रेड दरलाई 3.5% सीमित गर्न आग्रह गरेको चेम्बरका अध्यक्ष अग्रवालले बताउनुभयो। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा करिब 2 खर्ब 21 अर्ब रुपियाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा 2 खर्ब 49 अर्ब 19 करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो 11 महिनाको अवधिमा लक्ष्यको 98% राजस्व संकलन भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बताउनुभयो। वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षको पहिलो 11 महिनामा 2 खर्ब 3 अर्ब 81 करोड राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षमा करिब 9% बढी राजस्व संकलन गरेको हो। चालू आर्थिक वर्षको 11 महिनामा वीरगंज नाका हुँदै 8 खर्ब 90 अर्ब 7 करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ भने 79 अर्ब 66 करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 8.5 अङ्कले घटेर 2651.52 अङ्कमा कायम भएको छ। बिहिबार 338 कम्पनीका 64,80,000 कित्ता शेयरहरू 2 अर्ब 83 करोड रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
केशव ढुङ्गाना, अब खेल समाचार। फिफा विश्वकप अन्तर्गत समूह एकबाट 1-7-3 टोली नकआउट चरणमा प्रवेश गरेका छन्। आज बिहान भएका दुई खेलको नतिजापछि 3 टोली एकैचोटि नकआउटमा प्रवेश गरेका हुन्। आज भएको खेलमा ट्युनिसियामाथि 3-1 गोल अन्तरको सहज जित दर्ता गर्दै नेदरल्याण्ड 7 अंकसहित समूह विजेता बनेर नकआउटमा पुग्यो। यस्तै जापान र स्वीडेन बीचको खेल 1-1 गोलको बराबरीमा रोकिँदै दुवै टोली नकआउटमा प्रवेश गरे। अन्तिम खेलको बराबरी नतिजापछि जापान 5 अंकसहित समूहको उपविजेता बनेर नकआउटमा गयो भने 4 अंकसहित तेस्रो बनेको स्वीडेन पनि नकआउटमा पुग्यो। यो समूहमा रहेको अर्को टोली ट्युनिसिया भने 1 खेल पनि नजितेर विश्वकप 2026 बाहिरिएको छ। यसअघि जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। गैराती भएको खेलमा जर्मनीलाई 2-1 गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो। अर्को खेलमा कुरासाओ विरूद्ध जित निकाल्दै आइवरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आइवरी कोस्टले कुरासाओ विरूद्ध 2-0 गोल अन्तरको जित निकालेको हो। यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट 8 पर्दै नकआउट चरणमा पुगेको छ। जर्मनी यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको टोली हो। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31 र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यहरूको मत परिणाम सार्वजनिक, पदाधिकारीका लागि चुनाव हुँदै जरा समय पुगेर लागू औषधको आपूर्ति श्रृंखला तोड्न प्रहरी प्रशासनलाई गृहमन्त्री सुधन गुरूङको निर्देशन। भेनेजुएलामा केही सेकेण्डको फरकमा गएका 2 शक्तिशाली भूकम्पपछि उद्धार जारी, कम्तीमा 188 जनाको मृत्यु। र फिफा विश्वकप फुटबलमा जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश, जापान र स्वीडेनको खेल बराबरीमा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजी भाषामा अर्को समाचार प्रसारण हुनेछ। हवस् त, नमस्कार।